आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
सागरबाट बच्नलाई महिमित पखेटा जो मलाई दिनु भो उड्नलाई मृत्युको मुखनी भव सागरबाट बच्नलाई महिमित पखेटा जो मलाई दिनु
माथि उडी हिँड्ने
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, आज पनि यहाँ सबैलाई मेरो नमस्ते, जय मसीह। अघिल्लो दिनमा हामीले व्यवस्था 9:1-6 देखिसकेका छौं, जहाँ हामीले देख्यौं कि परमेश्वरले इसरायललाई राम्ररी जान्नुहुन्थ्यो। तिनीहरूको अतीत त्यति राम्रो थिएन। तिनीहरू अति नै सुन्दर, महान र श्रेष्ठ धार्मिकताको जाति भएकोले गर्दा परमेश्वरले तिनीहरूलाई मिश्रबाट छुटकारा दिई र अहिले यो प्रतिज्ञाको मुलुकमा ल्याउने प्रतिज्ञा गर्नुभएको थिएन। उहाँले तिनीहरूको बारेमा अति नै राम्ररी जान्नुहुन्थ्यो। उहाँ जान्नुहुन्थ्यो कि तिनीहरू कठोर र ढेट जाति हुन्, तिनीहरू बाघी जातिहरू हुन्। तर उहाँको अनुग्रह तिनीहरूमाथि पर्यो र परमेश्वरले इसरायलीका पिता पुर्खालाई बनाउनु भएको प्रतिज्ञाको कारण तिनीहरू यस कृपाको मुनि थिए। र अर्को कारण, त्यस मुलुकका जातिहरू अति नै धेरै दुष्ट, भ्रष्ट, ऐश्वर्य जातिहरू थिए। अहिले तिनीहरू प्रतिज्ञाको मुलुकमा प्रवेश गर्न तयारीमा छन्। 9:4-6 पढिदिन्छु। परमप्रभुले तिमीहरूका सामुन्नेबाट उनीहरूलाई निकालिसक्नु भएपछि तिमीहरूले आफ्नो मनमा यसो नभन्नु, हाम्रो धार्मिकताको कारणले नै परमप्रभुले यो देश अधिकार गर्न हामीलाई ल्याउनु भएको हो। बरु यी जातिहरूको दुष्टताले गर्दा नै परमप्रभुले उनीहरूलाई तिमीहरूका सामुन्नेबाट धपाउनुहुन्छ। तिमीहरूको धार्मिकता वा इमान्दारिताको कारणले उनीहरूको देश अधिकार गर्न तिमीहरू प्रवेश गर्न लागेका होइनौ, तर यी जातिहरूको दुष्टताले गर्दा तिमीहरूका पुर्खा अब्राहम, इसाक र याकुबसित गर्नुभएको प्रतिज्ञा पूरा गर्नलाई परमप्रभु तिमीहरूका परमेश्वरले यिनीहरूलाई तिमीहरूका सामुन्नेबाट निकाल्नुहुनेछ। यसकारण याद राख कि तिमीहरूको धार्मिकताको कारणले यो असल देश परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको अधिकारमा दिन लाग्नु भएको होइन, किनभने तिमीहरू त हट्टी मानिसहरू हौ। त्यसपछि आज हामी व्यवस्था 9:7-10:22 अध्ययन गर्नेछौ। आउनुहोस् सबभन्दा पहिले 7 हेर्दै अगाडि हामी बढौं। उजाड स्थानमा तिमीहरूले कसरी परमप्रभु तिमीहरूका परमेश्वरलाई रिस उठायो, यो कुराको सम्झना गर र कहिले नबिर्स। मिश्रबाट निक्लेको दिनदेखि यस ठाउँमा आइपुगिन्जेल तिमीहरूले परमप्रभुको विरोध गरि नै रहेका छौ। मूसाले तिनीहरूको ध्यान आकर्षण भूतकालको इतिहासतिर खिचिदिन्छन् र विशेष गरी त्यो समयको संकेत गर्दैछन् जब तिनीहरूले सुनको बाछो बनाए। यदि हामी प्रस्थान 32:4 फर्किन्छौ भने यहाँ हामी पढ्छौ, हारूनले ती सुनका कुण्डहरू तिनीहरूका हातबाट लिएर खोप्ने हतियारले खोपे र ढालेर एउटा बाछो बनाए। तब तिनीहरूले भने, हे इसरायली हो, तिमीहरूलाई मिश्रबाट निकालेर ल्याउने तिमीहरूका परमेश्वर यही हो। हेर्नुहोस् त, यी मानिसहरू अति नै चाँडै प्रतिमा पूजातिर फर्कि गए। हारूनले तिनीहरूका सुनहरूबाट सुनको बाछो बनाए र तिनीहरूले भने, हे इसरायल हो, तिमीहरूलाई मिश्रबाट निकालेर ल्याउने तिमीहरूको परमेश्वर यही हो। अहिले परमेश्वर ती नयाँ पीढ़ीका इसरायलीहरूलाई यसको याद गर्न बोलाउनुहुन्छ। परमेश्वरले त्यो कुराको तिनीहरूलाई पटक पटक शास्त्रमा याद दिलाउनुहुन्छ। भजन संग्रह 106:19 भनिएको छ, होरेबमा तिनीहरूले सुनको बाछा बनाएर त्यसको पूजा गरे। परमेश्वर तिनीहरूलाई ती कुराको याद गर्न भन्नुहुन्छ, तर तिनीहरूले बिर्से। 8 लेखिएको छ, होरेबमा पनि तिमीहरूले परमप्रभुलाई रिस उठायो र तिमीहरूलाई नाशै गर्नेसम्म परमप्रभु क्रोध हुनुभएको थियो। 9-12 लेखिएको छ, परमप्रभुले तिमीहरूसित बाँध्नु भएको करारका शिलापाटी लिनलाई जब म पर्वतमा उक्लेको थिएँ, तब म त्यस पर्वतमा 40 दिन र 40 रात रहे। मैले रोटी वा पानी खाइन अनि परमप्रभुले परमेश्वरको हातले लेखेका दुईवटा शिलापाटी मलाई सुम्पन्नु भयो। पर्वतमाथि अग्निको बीचबाट सभाको दिनमा परमप्रभुले दिनुभएका सबै आज्ञा तिनमा थिए। परमप्रभुले 40 दिन र 40 रातको अन्तमा करारका ती दुई शिलापाटी मलाई दिनुभयो। त्यसपछि परमप्रभुले मलाई भन्नुभयो, उठ, झट्टै यहाँबाट ओर्लिहाल, किनभने तैले मिश्रबाट ल्याएका तेरा मानिसहरू भ्रष्ट भएका छन्। जुन आज्ञा मैले तिनीहरूलाई दिएको थिएँ त्यसबाट तिनीहरू चाँडै तर्की गएर आफ्नो निम्ति ढलौटे मूर्ति बनाएका छन्। यो सुनको बाछा बनाएको समयमा मूसा होरेब पर्वतमा आज्ञाहरू वा व्यवस्थाहरूको प्राप्त गरिरहेका थिए र ती आज्ञाहरू व्यवस्थाहरू मध्ये दुई आज्ञाहरू चाहिँ ती इसरायलीहरूले तल बेसीमा गरिरहेको कामको एकदम विरूद्धमा थियो। जुनले भन्छ म बाहेक तिमीहरूले अरू कुनै ईश्वर नमान्नु, तैले आफ्नो निम्ति कुनै किसिमको मूर्ति नबनाउनु। अमित्र त्यस बेला परमेश्वरले मूसालाई भन्नुभएको कुरालाई ध्यान दिनुहोस्। बाह्र पदमा तेरा मानिसहरूले आफैलाई भ्रष्ट पारेका छन् जसलाई तैले मिश्रबाट ल्याएको थिइस्। मूसाले त्यसको केही क्षण पछि उत्तर दिन्छन्। तेह्र पदमा लेखिएको छ फेरि परमप्रभुले मलाई भन्नुभयो मैले यी मानिसहरूलाई हेरे र यिनीहरू त हट्टी मानिसहरू रहेछन्। परमप्रभुले यो कुराको फेरि दोहोर्याउनुहुन्छ। उहाँले जान्नुहुन्थ्यो कि सधैँ इसरायली हट्टी जाति थिए। मित्र उहाँले तपाईँ र मेरो बारेमा पनि जान्नुहुन्छ र उहाँले सम्भवत हाम्रो लागि पनि उही कुरा भन्नुहुन्छ। चौध पद अब मलाई एक्लै छोडिदे र म तिनीहरूलाई नाश गर्नेछु र तिनीहरूको नौं स्वर्गीय मुनिबाट मेटिदिनेछु अनि तबाट नै तिनीहरूभन्दा शक्तिशाली बढ़ी संख्याको जाति बनाउनेछु। मित्र यो मूसाको निम्ति निश्चय नै परीक्षा हुनै पर्छ। तर मूसाले यसको प्रतिरोध गरे। इसरायलको लागि उसको विन्तीको प्रस्थान 33 अध्याय 12-17 पदमा रेकर्ड गरिएको छ। जब मूसा तल फेदीमा होरे पर्वतबाट उत्री झरे उसले तिनीहरूले गरेका काम देखे अनि 16 पदमा लेखिएको छ अनि तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको विरूद्धमा पाप गरेर आफ्नो निम्ति बाछकको ढलौटे मूर्ति बनाएको मैले देखे। परमप्रभुले तिमीहरूलाई आज्ञा गर्नुभएको मार्गबाट तिमीहरू यति छिट्टै तर्केर गएथ्यौ। परमेश्वरले तिनीहरूलाई आज्ञा दिइरहनु भएको क्षणमै तिनीहरू उहाँबाट हटिरहेका थिए, तर्किरहेका थिए। तैपनि तिनीहरू भनिरहेका थिए कि तिनीहरूले उहाँलाई उहाँको आज्ञा पालन गर्नेछन्। मित्र मानिसहरू अरू कुनै कुरामा भन्दा धर्ममा अति नै धेरै पाखण्डी बोक्रे ओठे हुन सक्छन्। यो केही त्यस्तो कुरा देखिन्छ जुन मानव स्वभावको चरित्र चित्रण हो। मित्र मानिसहरू बाहिर अति नै आत्मिक भक्त इमान्दार देखाइ पल्टे तापनि तिनीहरू पनि बोक्रे पाखण्डी हुन सक्छन्। त्यसकारण हामी सबैले भजनकारले जस्तै प्रार्थना गर्न आवश्यक छ। भजन संग्रह 139 23-24 पदमा भजनकार भन्छन् हे परमेश्वर मलाई जाँच्नुहोस् र मेरो हृदय बुझ्नुहोस्, मलाई खार्नुहोस् र मेरा विचारहरू जान्नुहोस् र हेर्नुहोस् ममा दुराचरण केही रहेछ कि रहेनछ र मलाई अनन्तको चालमा डोर्याउनुहोस्। प्रत्येक परमेश्वरको सन्तानहरूले यो प्रार्थना गर्न आवश्यक छ। पावलसँग विश्वासीहरूको लागि चेतावनी छ। 2 कुरन्थी 13:5 पदमा तिमीहरू विश्वासमा छौ कि छैनौ भनी आफैले आफैलाई जाँचेर तिमीहरू आफ्नो प्रमाण देऊ, अथवा के येशु ख्रिष्ट आफै तिमीहरूमा हुनुहुन्छ भन्ने तिमीहरूलाई थाहा छैन। तिमीहरू जाँचमा पतित भयो भने मात्र, तिमीहरू विश्वासमा छौ कि छैनौ भनी आफैले आफैलाई जाँचेर तिमीहरू आफ्नो प्रमाण देऊ। मित्र आज हामी हरेकले आफ्ना हृदयहरू जाँच्न आवश्यक छ। 17-18 पदमा लेखेको छ यसकारण मैले ती दुवै पार्टी लिएर हातबाट फ्याँकी तिमीहरूको आँखाको सामु फुटाइदिए। परमप्रभुको दृष्टिमा कुकर्म गरी तिमीहरूले आफ्नो सबै पापको कारण उहाँलाई क्रोधित तुल्याएको हुनाले म पहिले झैं 40 दिन र 40 रातसम्म परमप्रभुको अघि लम्पसार परिरहे, मैले रोटी वा पानी खाइन। मित्र यो कुराको याद गर्नुहोस् कि मूसाले परमेश्वरलाई जान्दथे। भजनकारले भन्छन् भजन संग्रह 103:7 पदमा उहाँले मूसालाई आफ्नो मार्ग र इसरायलीहरूलाई आफ्नो काम प्रकट गरिदिनुभयो। इसरायलका सन्तानहरूले पर्वतबाट धुवाले छाएको देखे, तिनीहरू परमेश्वरको दण्डको देखे, तिनीहरूले उहाँको महिमा देखे, तर तिनीहरूले उहाँलाई जानेन, चिनेनन्। मूसाले उहाँलाई जान्दथे, मूसाले उहाँका मार्गहरू जान्दथे। मूसाले दुई कुरा जानेका थिए जुन यहाँ प्रकट गरिएका छन्। तिनीहरू एक आपसमा असंगत देखिन्छ तर तिनीहरू आपसमा परस्पर विरोध वा अमिल्दो छैनन्। मूसाले जान्दथे कि परमेश्वरले पापको घृणा गर्नुहुन्छ। मित्र यो कुराको आज हामी पनि याद राखौं कि परमेश्वरले पापको घृणा गर्नुहुन्छ र यसको दण्ड दिनुहुन्छ। मूसा 40 दिन र 40 रातसम्म परमप्रभुको सामुने लम्पसार परिरहे र तिनले रोटी र पानी केही पनि खाएनन्, मतलब उपवास बसे। यो किन त? किनभने मूसाले परमप्रभुको मार्गहरूको जान्नुहुन्थ्यो। तिनले जान्दथे कि कति परमेश्वर पापको घृणा गर्नुहुन्छ। आज प्राय अधिकांश ख्रिस्टियनहरू विश्वासीहरू परमेश्वर कति तिनीहरूको जीवनमा पापहरूको घृणा गर्नुहुन्छ भन्ने तथ्यको महसुस गर्दैनन्। मेरो मित्र हामीले गर्ने पापहरूको कहिले पनि उपेक्षा गर्नुहुन्न, व्यवस्था गर्नुहुन्न वा वस्त नगरी त्यस्तै छोड्नुहुन्न। तपाईं र मेरो जीवनमा भएका पापहरूसँग परमेश्वर निश्चय नै व्यवहार गर्नुहुन्छ। म केही समयदेखि प्रभुको सेवा गरिरहेको छु र यसको मैले आफ्नो आँखाले मानिसहरूको जीवनमा देखेको छु। मित्र, यो कुराको याद राखौं, धोकामा नपर, परमेश्वरको ठट्टा हुने छैन। जसले जे रोप्छ त्यसैको कटनी पनि गर्नेछ। परमेश्वरले पापको घृणा गर्नुहुन्छ र त्यसको दण्ड दिनुहुन्छ। अनि मूसाले परमेश्वरको कृपाको जान्दथे। मूसा परमेश्वर कहाँ आउँछन् किनभने तिनले उहाँको कृपामा विश्वास र भरोसा गर्छन्। परमेश्वरले पापको दण्ड दिनुहुन्छ, तर मेरो मित्र, हामी बुझ्दैनौं कि उहाँ कति भला प्रभु पनि हुनुहुन्छ। उहाँ अति नै अनुग्रही कृपालु हुनुहुन्छ। उहाँले आफ्नो कृपा पापी कहाँ फैलाउनुहुन्छ, अनि मलाई निश्चय छ कि उहाँले आफ्नो कृपा तपाईँ कहाँ फैलाउनु भएको छ। म जान्दछु कि उहाँले आफ्नो कृपा म कहाँ फैलाउनुभयो, अनि परमप्रभुले इसरायल कहाँ पनि कृपा फैलाउनुभयो। सुन्नुहोस्, 19 पदमा लेखिएको छ, परमप्रभुको रिस र क्रोधदेखि मलाई डर लाग्यो, किनकि तिमीहरूलाई नाश गर्ने गरी उहाँ तिमीहरूसँग रिसाउनु भएको थियो। तर यसपल्ट पनि परमप्रभुले मेरो बिन्ती सुन्नुभयो। अमित्र, परमेश्वरले मूसाको प्रार्थना यस कारणले सुन्नु भएन किनभने तिनी मूसा थिए। परमेश्वरले उसको प्रार्थना सुन्नुभयो किनभने उहाँ कृपालु दयालु हुनुहुन्छ। पाउले यसको रोमी 9:15 पदमा स्पष्ट पार्छन्, किनभने उहाँ मूसालाई भन्नुहुन्छ, जसमाथि म कृपा गर्न चाहन्छु त्यसलाई म कृपा गर्नेछु, र जसमाथि म सहानुभूति देखाउन चाहन्छु त्यसलाई म सहानुभूति देखाउनेछु। परमेश्वर सर्वभाव सत्ता परमेश्वर हुनुहुन्छ र सर्वभाव सत्तामा उहाँले आफ्नो कृपा फैलाउनुहुन्छ। ओ, वा कति महान भला हुनुहुन्छ। तपाई र म उहाँको यी दुई गुण वा विशेषताको पूर्ण रूपमा बुझ्दैनौ। पापको उहाँ घृणा गर्नुहुन्छ र उहाँको कृपा, पाप प्रति उहाँको घृणा र उहाँको कृपा। 20:21 पदमा लेखिएको छ, हारूनलाई पनि नाश पार्नेसम्म गरी परमप्रभु तिनीसँग रिसाउनु भएको थियो, तर मैले त्यसबेला हारूनको निम्ति पनि प्रार्थना गरे। त्यसपछि मैले तिमीहरूको त्यो पापमय वस्तु, तिमीहरूले बनाएको त्यो बाछो लिएर आगोमा जलाइदिए र त्यसलाई चकनाचुर पारेर धुलो पिठो बनाए र त्यो धुलो पर्वतबाट झर्ने खोलामा फालिदिए। अनि 22-24 पदमा, तिमीहरूले तबेरा, मसा र किब्रोत हतवामा पनि परमप्रभुलाई क्रुद्ध तुल्यायो, अनि परमप्रभुले तिमीहरूलाई कादेश बर्नेबाट यसो भनेर पठाउनु भयो, गएर मैले तिमीहरूलाई दिएको देश अधिकार गर। तर तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञाको विरोध गर्यौ र तिमीहरूले उहाँमाथि भरोसा राखेनौ र उहाँको कुरा पनि मानेनौ। मैले तिमीहरूलाई चिनेको दिनदेखि नै तिमीहरू परमप्रभुको विरोधमा चलेका छौ। यो सार वा सारांश त्यो कुनै एक दिन थिएन। यी मानिसहरू वास्तवमा परमेश्वरप्रति विश्वासयोग्य पाइए। ओ, कस्तो तस्विर! हामी तिनीहरूलाई आलोचना गर्छौं, तर आज विश्वासीहरूको बारेमा नि के? आज हामी कतिजना केवल एक दिनको लागि पनि परमेश्वरप्रति विश्वासयोग्य छैनौं। 25 पद, परमप्रभुले तिमीहरूलाई नाश गर्छु भनी भन्नुभएकोले परमप्रभुको अघि म 40 दिन र 40 रात पसरिरहे। यो चाहिँ तिनीहरू कादेशमा प्रतिज्ञाको मुलुकमा जान इन्कार गरेपछिको घटना हो। मूसाले परमेश्वरलाई जान्दथे। मूसाले जान्दथे कि परमेश्वरले पापको घृणा गर्नुहुन्छ। अनि 26-29 पदमा लेखिएको छ, मैले परमप्रभुलाई प्रार्थना गरेर भने, हे परमप्रभु परमेश्वर, तपाईँले आफ्नो ठूलो शक्तिद्वारा छुटाएर शक्तिशाली बाहुबलद्वारा मिश्रबाट निकालेर ल्याउनु भएको आफ्नो प्रजा र आफ्नो निज उत्तराधिकारलाई नाश नगर्नुहोस्। आफ्ना दासहरू अब्राहम, इसाक र याकुबलाई सम्झनुहोस्। यी मानिसहरूका हट दुष्टता र पापतिर नहेर्नुहोस्, नत्र त हामीलाई जुन देशबाट तपाईँले निकालेर ल्याउनुभयो त्यसले भन्ला, परमप्रभुले प्रतिज्ञा गर्नुभएको देशभित्र तिमीहरूलाई लैजान नसक्नु भएकोले र तिनीहरूलाई घृणा गर्नुभएकोले उहाँले तिनीहरूलाई उजाड स्थानमा मार्न लैजानुभयो। तर आफ्नो ठूलो शक्तिले र निज हात पसारेर निकाली ल्याउनु भएको तिनीहरू तपाईँको प्रजा र तपाईँका निज उत्तराधिकार हुन्। मूसाले जान्दथे कि कसरी प्रार्थना गर्ने। पछाडि पद 12 परमेश्वरले मूसालाई भन्नुभएको कुराको याद राखौं, तैले मिश्रबाट ल्याएका तेरा मानिसहरूले आफैलाई भ्रष्ट पारेका छन्। अहिले यो कुराको याद गर्नुहोस्, मूसा परमेश्वरलाई भनिरहेका छन् कि उहाँले गलत बोल्नुभयो। मूसा भन्छन्, तिनीहरू मेरा मानिसहरू होइनन्, तिनीहरू तपाईँका हुन्, तपाईँका। मैले तिनीहरूलाई मिश्रबाट ल्याइन, तर तपाईँले नै ल्याउनुभयो, तिनीहरू तपाईँका हुन्। मूसाले परमेश्वरलाई याद दिलाउँछन् कि मिश्रका मानिसहरूले सोच्नेछन् कि उहाँले इसरायलीहरूलाई प्रतिज्ञाको मुलुकमा ल्याउन अयोग्य हुनुभयो। उहाँले मिश्रबाट ल्याउन सक्नुभयो र प्रतिज्ञाको मुलुकमा ल्याउन सक्नु भएन। अनि यस किसिमको प्रार्थनाले परमेश्वरको हातलाई प्रेरित गर्दछ। यसपछि हामी झट्टै अध्याय 10 पनि हेरिहालौं। यहाँ हामी मुख्य विषयको रूपमा देख्छौ, परमेश्वरले नै इसरायलीहरूलाई मिश्रमा पठाउनु भयो।
परमेश्वरले तिनीहरूलाई मिश्रबाट निकाली ल्याउनु पनि भयो। मोसेले आफ्नो प्रार्थनामा भनिसकेका छन्, इसरायलीहरू केवल परमेश्वरका हुन्, तिनीहरू उहाँका निज धन हुन्, तिनीहरूका पापका कारण उहाँले तिनीहरूलाई नष्ट गर्नुहुनेछ। तर अति नै अनुग्रही रूपमा तिनीहरूलाई फेरि दश आज्ञाहरू दिनुहुन्छ जुन आफैद्वारा लेखिएका थिए। दश अध्याय एक र दुई पदमा लेखिएको छ, त्यसबेला परमप्रभुले मलाई भन्नुभयो, पहिलेका जस्तै ढुङ्गाका दुईवटा पाटी काट र पर्वतमा उक्लेर मका आइज, अनि एउटा काठको सन्दुक पनि बना, तैले फुटाएका पहिलेका पाटीमा भएका वचनहरू म यी पाटीमा लेखिदिनेछु, अनि ती तैले सन्दुकमा राख्नुपर्छ। मूसाले ढुङ्गाका पाटीहरू ल्याए र तिनीहरूलाई सन्दुकमा राखे। त्यसपछि इसरायलको सन्तानहरू आफ्नो यात्राको निरन्तर जारी राखे, जुन हामी पद तीनदेखि सातमा देख्छौ। अनि आठ नौ पदमा लेखिएको छ, आजसम्म चलिआएझै परमप्रभुका करारको सन्दुक बोक्न, परमप्रभुको सामु खड़ा भएर उहाँको सेवा गर्न र उहाँको नाउँमा आशिष दिन, त्यसबेला परमप्रभुले लेवीको कुललाई अलग गर्नुभयो। नौपद, यसै कारण लेवीहरूलाई आफ्ना दाजुभाइसँग कुनै हिस्सा कि उत्तराधिकार छैन। परमप्रभु तिमीहरूका परमेश्वरले तिनीहरूलाई भन्नुभए झै परमप्रभु नै तिनीहरूका निज अधिकार हुनुहुन्छ। मित्र, यसमा हाम्रो निम्ति महान आत्मिक पाठ छ। जबकि लेवी पुजारीय कुल थिए भने आज मण्डली पुजारीहरूको राज्य हो। यसको मतलब येशु ख्रिष्टमा हरेक विश्वासी पुजारी हुन्। नयाँ नियमको पुजारीको सेवा हो आफैलाई जिउँदो बलिदानको रूपमा आराधनाको निम्ति, अन्तर्विन्तीको निम्ति र सेवाको निम्ति दिनु। र उसले पहिलो कोरन्थी बाह्र अध्याय अनुसार पुजारीको रूपमा आफ्नो वरदानको अभ्यास गर्नुपर्छ। अनि हरेक विश्वासीहरू पुजारीको रूपमा मण्डलीमा अभ्यास गर्ने केही न केही दान वरदान छ। यो कुराको याद राखौं कि लेवीका कुलसँग कुनै किसिमको भौतिक हिस्सा हुँदैनथ्यो, परमेश्वर नै तिनीहरूका हिस्सा थिए। परमेश्वरले अन्य कुलहरूलाई तिनीहरूलाई पैतृक अधिकारको निम्ति जमिन दिनुभयो, अनि जब उहाँले तिनीहरूलाई आशिष दिनुभयो यो अस्थायी आशिष थियो, भौतिक आशिष थियो। उहाँले लेवीहरूलाई यो कुराको प्रतिज्ञा गर्नुभएन, अनि यो नै आज विश्वासीहरूको पनि अवस्था हो। लेवीहरूको जस्तै हाम्रा हिस्सा परमेश्वरमा छ। हामी स्वर्गीय स्थानहरूमा हरेक आत्मिक आशिषहरूले आशिषित भएका छौं। तेह्र पदमा बाह्र पदमा भनेको छ, यसै कारण अब हे इसरायली हो, परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई चाहनुभएका कुरा यी नै हुन्। तिमीहरूले आफ्ना परमप्रभु परमेश्वरको डर मान, उहाँको सबै मार्गमा हिँड, उहाँलाई प्रेम गर, आफ्नो सारा हृदय र प्राणले परमप्रभु तिमीहरूका परमेश्वरको सेवा गर, र तिमीहरूका हितको लागि मैले आज तिमीहरूलाई आदेश गरेका परमप्रभुका आज्ञा र विधिहरू मान। अनि हामी अगाडि देख्छौ अठार पदमा, उहाँले अनाथ र विधवाहरूलाई समर्थन गर्नुहुन्छ र प्रवासीहरूलाई प्रेम गर्नुहुन्छ र उनीहरूलाई भोजन र वस्त्र दिनुहुन्छ। परमेश्वरले प्रवासीहरूलाई प्रेम गर्नुहुन्थ्यो र उहाँले यी मानिसहरूलाई स्मरण दिलाउनुभयो कि तिनीहरू पनि मिश्रको मुलुकमा प्रवासी नै थिए। उन्नाइस र बीस पदमा भनिएको छ, यसै कारण तिमीहरूले पनि प्रवासीहरूलाई प्रेम गर्नुपर्छ किनकि मिश्रमा तिमीहरू पनि प्रवासी थियौ। परमप्रभु आफ्ना परमेश्वरको डर तिमीहरूले मान, उहाँको सेवा गर, उहाँले पक्रिराख र उहाँकै नाउँमा तिमीहरूले शपथ खाऊ। तपाईँलाई यादै होला, शैतानलाई उत्तर दिन प्रभु येशूले उजाड स्थानको परीक्षामा यस पद उद्धृत गर्नुभयो। हाम्रा प्रभु निश्चय नै व्यवस्थाको पुस्तकसँग चिर परिचित हुनुहुन्थ्यो, अनि सम्भव त्यस दिनमा हरेक इसरायलीहरू पनि यस पुस्तकसँग परिचित थिए। अनि बाइस पद, तिमीहरूका पिता पुर्खाहरू त सत्तरी जना मात्र मिश्रमा गएका थिए, तर अब परमप्रभु तिमीहरूका परमप्रभुले परमेश्वरले तिमीहरूलाई आकाशका तारा झैं अनगिन्ती पार्नु भएको छ। परमेश्वरको प्रत्यक्ष आशिष तिनीहरूमाथि थियो, उहाँले तिनीहरूलाई मिश्रबाट निकाली ल्याउनुभयो। परमेश्वर उत्तरदायी हुनुहुन्थ्यो र उहाँले त्यो उत्तरदायित्व लिने काममा कति पनि आपत्ति लिनु भएन। परमेश्वरले आजको यो बाइबल अध्ययनद्वारा हरेकलाई आशिष दिनुभएको होस्। Shoot. श्रोता, अहिले भर्खरै तपाईले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनुहुन्छ भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 9847035679 8470356। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।